नारीका सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसक्यौँ। आजको यो श्रृङ्खलामा आउनु स्वागत गर्छु प्राविधिक साथी राधिका ओझासँगै म चन्दा विष्ट। कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा हामी लैङ्गिक यौनिक अल्पसंख्यकको अधिकार र पहिचानको लागि अग्रसर अधिकार कर्मी साथै सामाजिक अभियन्ता डाक्टर मनिता नेवा खड्कीसँग भएको भेटवार्ता यहाँहरूमा सुनाउनेछौ। लैङ्गिक यौनिक अल्पसंख्यक क्वियर अन्तर्गत LGBTIQAP+ भित्र रहेको लैङ्गिकता र यौनिकताको विविधताको सवालमा केन्द्रित रहेर आजको यो भेटवार्ता हामी यहाँहरूमा सुनाउनेछौ। डाक्टर मनिता खड्गीलाई हामी पेसाले मेडिकल डाक्टरको रूपमा चिन्छौ र उहाँ हाल मनोविज्ञान विमर्शकर्ताको रूपमा पनि चिनिनुहुन्छ र लैङ्गिक यौनिक अल्पसंख्यक क्वियर अन्तर्गत LGBTIQAP+ भित्रको ए अर्थात् ए सेक्सुअल अयुनिक व्यक्तित्वको रूपमा हामी डाक्टर मनितालाई चिन्छौँ। नेपालको संविधानमा न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक सुरक्षित गरिएको छ र पनि व्यवहारिक र सामाजिक रूपमा सामाजिक न्यायमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई कसरी हामीले लिएका छौँ यो असाध्यै संवेदनशील विषय पनि रहेको छ र पहिचान हुँदा र नहुँदाको अन्तर्द्वन्द्व र सङ्घर्षको विषय पनि आजको हाम्रो यो भेटवार्तामा जोडिएको छ। यी सबै कुरालाई यहाँहरूमा आज राख्नु अगाडि भने डाक्टर मनितालाई म आजका नारीको आजको यो श्रृङ्खलामा स्वागत गर्छु।
जुजलपा र नमस्ते। धन्यवाद धेरै नै हजुरले आज मलाई बोलाउनु भयो। मैले आफ्नो जिन्दगीमा भोगेको देखेको सिकेको पढेको जानेको सबै विषय एकै ठाउँमा ल्याएर भन्न पाएकोमा आफ्नो एक्टिभिस्टको रूपमा गरेको सङ्घर्षदेखि लिएर रमाइलो कुराहरू पनि आज भन्न पाउँछु भन्ने चाहिँ लागेको छ। थ्याङ्क यू सो मच, मलाई धन्यवाद छ बोलाउनु भएकोमा।
हजुर, हामीलाई पनि खुसी लागेको छ किनकि यो हाम्रो पनि एउटा सवाल हो र हाम्रो कर्तव्य र दायित्वभित्र हामीले समग्र सबैजनालाई समेट्नु पर्छ भन्ने पनि रहेको छ। हुन त हामीले महिला सवाल भनिराख्दाखेरि घर परिवार पुरुष त्यहाँ सबै कुराहरू जोडिँदै आउँछ तर यसबाहेक पनि वैज्ञानिक रूपमा र सामाजिक रूपमा महिला र पुरुष नभई लैङ्गिक र यौनिक विविधता प्रकृति र समाज यी दुवैमा भएको व्यक्तित्वहरूको सवालमा हामीले कति बोल्यौँ त कति आवाज उठायौँ त यसलाई पनि मनन गर्नुपर्ने समय भएको छ। आज डाक्टर मनिता हामीसँग हुनुहुन्छ। डाक्टर मनितालाई हामीले सशक्त एउटा अधिकार कर्मीको रूपमा पनि चिन्छौँ। हामी आज यो सबै विषयहरू जोड्नु अगाडि चाहिँ डाक्टर मनिताकै जीवनीलाई एकचोटि अहिलेसम्मको जीवन भोगाए र उहाँले महसुस गर्नुभएको कुरालाई बुझौँ न त।
म चाहिँ अब पेसामा मेडिकल डाक्टर भएँ। मैले मनोवैज्ञानिक विमर्शकर्ताको रूपमा पनि काम गर्दैछु तर गएको 5 वर्ष जति मैले सामाजिक परिवेशमा लैङ्गिकता र यौनिकताको विविधताको बारेमा धेरै नै सक्ने जति प्रयास गरेको छु। मान्छे भएर जन्मेपछि हामीले चाहिँ महिला या पुरुष भन्ने मात्रै दुईवटा हामीसँग हुन्छ र त्यो दुईवटा मध्ये आफू को हुँ भनेर भन्नुपर्छ या त्यस्तै बाँच्नुपर्छ भन्ने एउटा समाजमा छ भन्ने देखिन्छ। तर मैले मेडिकल डिग्री गरिसकेपछि पनि पढिसकेपछि पनि मैले जति देखे समाजमा र आफ्नो पढाइ लेखाइ सबै हेर्दै जाँदा आफ्नो जीवनलाई त्यसमा दाज्ने बेलामा चाहिँ मलाई कहिले पनि हुर्किने बेलामा सानैदेखि म छोरी भएर हुर्किए पनि म 12 वर्ष गर्ल्स स्कुलमा पढे पनि सबै केटीहरू भएको स्कुलमा पढे पनि म केटी हुँ भन्ने कुराको चाहिँ मलाई पूर्ण महसुस हुँदैन थियो। मलाई केटीहरूको सशक्तिकरण र न्याय र इक्वालिटीमा एकदमै धेरै अगाडि अग्रसर हुन मन हुन्थ्यो। तर केटा र केटी बिचको भिन्नता जति गहिरो छ त्यो भिन्नता गहिरिनु हुँदैन, समानता हुन्छ, तर मलाई केटा हुनु छ भन्ने कहिले पनि लागेन। सो मलाई बलियो हुन अगाडि बढ्न केटा जस्तो भएपछि मात्र हुन्छु भन्ने नलाग्ने, तर म केटी मात्रै हुँ या केटी भन्दाखेरि मलाई मेरो बारेमा बोलेको जस्तो नहुने, मलाई चाहिँ म मान्छे मात्रै हो, मलाई मान्छे मात्रै भन्ने हुन्छ, केटा या केटी नभने हुन्छ, त्यसले के फरक पर्छ र भन्ने जस्तो मात्रै मनमा आउने। तर पनि मैले म चाहिँ एकदम प्राउड गर्ल हो भनेर गर्ल्स राइटको लागि होइन एकदमै अगाडि बढ्ने, तर मैले बिस्तारै पढाइपछि बल्ल कोभिडको टाइममा चाहिँ अलिकति समय पाउँदा आफ्नो बारेमा सोच्न पाउँदा चाहिँ मैले एकजना युट्युबर विदेशको उहाँले चाहिँ एउटा शब्द लिएको सुने, पहिला सुरु जेन्डरको भन्दा पनि लैङ्गिकताको भन्दा पनि यौनिकताको चाहिँ मैले थाहा पाएँ आफ्नो बारेमा चाहिँ। सो यौनिकताको अन्तर्गत भन्नुपर्दा चाहिँ अब सबैलाई थाहा हुँदैन लैङ्गिकता र यौनिकता एउटै हो भने जस्तो लाग्छ, तर लैङ्गिकता भनेको चाहिँ आफू पुरुष हुँ कि महिला हुँ भन्ने लाग्ने आफ्नो भावनासँग जुडेको छ भने, लैङ्गिकता बाहेक यौनिकता भनेको चाहिँ आफूलाई आकर्षणको प्रति छ त, पुरुषप्रति छ कि महिलाप्रति छ कि दुवैप्रति छ कि कोही प्रति छैन भन्ने चाहिँ यौनिकताको कुरा भयो। सो आफू को हुँ भन्ने लाग्ने पहिचानको कुरा भयो त्यो लैङ्गिकता, र आफूलाई को प्रति आकर्षण छ कस्तो खालको आकर्षण छ भनेको चाहिँ यौनिकताको कुरा भयो होइन। सो मैले चाहिँ आफ्नो लैङ्गिकता भन्दा पहिला यौनिकताको बारेमा थाहा पाएँ किनभने मैले युट्युब भिडियो हेरिरहँदा एकजना व्यक्तिले चाहिँ आफूले आफूलाई अयौनिक इङ्ग्लिसमा चाहिँ एसेक्सुअल भनेर भन्नुभएको थियो।
हजुर,
उहाँले चाहिँ म चाहिँ प्यान रोमान्टिक एसेक्सुअल हो भन्नुभयो। अब हामी म त अब काठमाडौँमा पढे हुर्केको होइन सेन्ट मेरिज जस्तो स्कुलमा पढेको मेडिकल पढेर डक्टर बनेको व्यक्ति, अब सोच्दाखेरि त मैले नै यो कुराहरू त केही पनि बुझेको सुनेको रहेनछु भन्ने मलाई अलिकति लाज भयो आफैसँग, कसैले भनेको होइन आफैलाई नै लाज भयो किनभने एलजिबिटी मात्र सुनेको, एलजिबिटीमा एल भनेको लेस्बियन भनेको केटी भएर केटी मन पराउने व्यक्ति भन्ने मलाई थाहा थियो, जी भनेको गे भनेको केटा भएर केटा मन पराउने व्यक्ति भन्ने पनि सुनेको थिएँ, अनि ट्रान्स भनेको टी ट्रान्स भनेको चाहिँ केटीको जु लिएर जन्मे पनि म केटा हुँ भन्ने महसुस हुने व्यक्ति ट्रान्स म्यान, र केटाको जिउ लिएर जन्मे पनि म त केटी हुँ छोरी हुँ भन्ने लाग्ने ट्रान्स वुमन व्यक्ति भन्ने लागे सुने थिएँ, थाहा थियो मलाई। त्यस्तै एलजिबिटी बाहेक मलाई अरू कुनै पनि थाहा थिएन। सो त्यो तिनवटा चारवटा त म कहीँ पनि पढ्दिनँ थिएँ। सो मैले चाहिँ आफूले आफूलाई म एलजिबिटी समुदायको हुँ भनेर 29-30 वर्षको उमेरसम्म पनि मलाई थाहा थिएन किनभने यो चारवटा शब्दमा त म कुनैमा पनि परिनँ। त्यो व्यक्तिले जब प्यान रोमान्टिक एसेक्सुअल भन्नुभयो म त लज्जित भएँ, के रहेछ यो भनेको भनेर भयो। किन लज्जित भएँ भन्दाखेरि त त्यसमा लज्जा लाग्नुपर्ने के कुरा थियो भन्दाखेरि चाहिँ त्यहाँ लिएको शब्द एसेक्सुअल भन्ने जुन शब्द थियो त्यो शब्दले जुन मेरो दिमागमा एउटा आइडिया बनायो त्यो चाहिँ मेरो आफ्नो पहिचानसँग जुडेको छ कि भन्ने मलाई लाग्यो। लज्जा चाहिँ मलाई किन भयो त भन्दा 30 वर्षको उमेरसम्म डक्टर बनिसक्दा पनि मलाई किन आफ्नो पहिचानको बारेमा पहिला खोज तलास गर्ने कुरा आएन त, मैले आफूले आफूलाई पहिला किन नियालेर हेरिनँ त, समाजमा महिला र पुरुष बाहेक र केटा भएर केटा केटी मन पराउनु पर्छ र केटी भएर केटा मन पराउनु पर्छ बाहेक
वातावरणले नै दियो।
हजुर हजुर, माया भनेको पनि यौनिक र रोमान्टिक आकर्षण दुवै हुनुपर्छ, प्रणयात्मिक आकर्षण हुनुपर्छ भन्ने जुन एउटा कन्सेप्ट छ जुन एउटा धारणा छ त्यो बाहिर किन मैले सोचिनँ त भन्ने चाहिँ मलाई प्रश्न आयो आफूलाई। अब उहाँले भन्नुभयो प्यान रोमान्टिक भनेको कस्तो भनेर भन्नुभयो, उहाँले भनेको सर्व प्रणयात्मिक हो प्यान रोमान्टिक भनेको चाहिँ प्रणयात्मिक या रोमान्टिक आकर्षण चाहिँ उहाँलाई जुन खालको व्यक्तिसँग पनि केटा होस् केटी होस् आफूले आफूलाई जो भन्ने खालको व्यक्ति भए पनि व्यक्तित्व देखेर आकर्षण हुने, ना कि उहाँको लिङ्ग के हो भनेर आकर्षण हुने हुँदो रहेछ उहाँलाई। त्यो पनि एकदमै मेल खायो मलाई आफ्नो जस्तो, किनभने भावनासँग, सोचाइ विचारसँग होइन, त्यो देखेर चाहिँ रोमान्टिक आकर्षण हुने भनेर उहाँले भन्नुभयो आफ्नो। म त एकछिन छक्क परे, एहे यस्तो त मेरो बारेमा पो भने हो कि जस्तो पो लाग्यो। त्यसपछिको शब्द उहाँले बुझाउनु भयो, एसेक्सुअल भनेको अयौनिक। उहाँले के भन्नुभयो, यौनिक आकर्षण चाहिँ उहाँलाई कुनै लिङ्गको व्यक्तिसँग पनि हुँदैन र भएको छैन भन्नुभयो। उहाँ पनि 30-35 वर्षकै व्यक्ति होइन, जिन्दगीमा हेरेको भोगेको सबै आफूले आफूलाई निहालेको व्यक्ति, उहाँले जब यो दुईटा शब्द भन्नुभयो म त जिल्लै परे होइन। मलाई त्यो कुनै द्वन्द कन्फ्युजन, म को हुँ कस्तो हुँ भन्ने आफ्नो पहिचानको बारेमा सानो उमेरमा द्वन्द भएन, तर मैले आफूलाई चिनेको नै 30 वर्ष पुगेर भनेपछि द्वन्द कहाँ रह्यो त भन्दा मैले कस्तो जिन्दगी बिताएँ त म हुर्किने क्रममा, मैले त आफू भएर पनि बाँचेको रहेनछु, किनभने समाजले त मलाई आफू फरक फरक हुन सकिन्छ, महिला र पुरुषको दुईटा बाकस भन्दा टाढा पनि रहन सकिन्छ, र केटा या केटीलाई माया गर्ने यौनिक र प्रणयात्मिक, रोमान्टिक र सेक्सुअल दुईटै आकर्षण बिना या एउटा हुन्छ एउटा हुँदैन भन्ने अप्सन पनि हुन्छ भन्ने त कहिले सुनाएको सिकाएको थिएन। र यो कुराबाट सुरु भयो मेरो क्वियर एक्टिभिस्टको जर्नी।
यहीँनिर मैले रोकेँ है डाक्टर मनितालाई, कस्तो हुन्छ भने अब तिमी छोरी भएर जन्मेपछि छोरी जस्तै भएर बाँच्दैऊ न त, के भयो त भन्ने हुन्छ नि त घर परिवार समाजको, तिमीलाई फेरि के भएर फेरि यो कुरालाई किन लिएर आउँछौ त भन्ने कुरा पनि हुन्छ, त्यसले कस्तो फरक पार्छ?
हजुर, सो अब म भाग्यमानी छु कुनै हिसाबले भनौँ भने, मेरो परिवार मेरो हुर्काईमा चाहिँ मेरो बुवा पनि एकदमै धेरै इक्वालिटी र राइट्सको लागि लड्नु भएको। मेरो घर बसन्तपुर मरु,
हजुर, काठमाडौँको केन्द्र,
हजुर, सो काठमाडौँको केन्द्रमा 19 वडामा हुर्केको म, र मेरो बुवाले चाहिँ मानव भनेको सबै समान हुनुपर्छ, मानवभित्र पनि जात जाति हाम्रो यस्तो भिन्नता गरेको छ, जाति विभेद हुनु हुँदैन, नेवार भनेर नेवारभित्र पनि जुन एउटा विविधता छ त्यो विविधतालाई चाहिँ विविधताको रूपमा नलिकन होच्याई हेपाई गर्ने एउटा प्रवृत्ति छ हाम्रो सोसाइटीमा। त्यो कुरा विरुद्ध उहाँले आफ्नो वर्षौँ लगाउनु भएको र उहाँको छत्रछायामा हुर्की उहाँलाई देखी देखी म हुर्केको भएर मलाई त्यस्तो चाहिँ लैङ्गिक विविधतामा थियो तर त्यस्तो शोषण त्यस्तो थिएन भन्नुको अर्थ छोरी भएर छोरी जस्तो बस भन्ने कुरामा, छोरी भनेको जस्तो पनि हुन्छ, छोरी भनेको बलियो र छोरा मान्छे जस्तो सो मान्छे सोध्छ अगाडि बढ्ने केहीमा पनि निडर हुने भन्ने कुरा छोरा मान्छेमा मात्र सीमित नभए छोरी पनि यस्तो हुन्छ भन्ने भएको भएर मलाई छोरी भएर बस छोरा भएर बस त्यस्तोमा केही पनि कुरा आएन। मैले म गैर द्वैसङ्खिक हुँ, म छोरा पनि होइन छोरी पनि होइन भनेर त अझ अहिले बल्ल भन्न थालेको हो, मैले त त्यो कहिले भन्नु नै परेन,
कतिले त भन्नु होला नि थियो, छोरा पनि होइन छोरी पनि होइन पनि हुन्छ, कसरी हुन्छ
यो प्रश्नको चाहिँ मैले कसरी भन्नु पर्यो त भन्दा, मैले आफैलाई पनि म नारी म छोरी नै भनेर अगाडि बढेको व्यक्ति हो के, मैले आफूले आफूलाई म पुरुष म छोरा भनेर कहिले पनि लागेन, तर
मैले मनितालाई हेर्दा पनि होइन, कानमा झुम्का छ, हातमा औठी छ, होइन पहिरन पनि छोरीको भनौँ न होइन त्यही छ, कपाल पनि लामो छ, तर त्यो पहिरनले होइन त्यो देखाउनुले मात्र पनि पहिचान त हुँदो रहेनछ।
हजुर सत्य, सो हामीले भन्नुपर्दा जेन्डर आइडेन्टिटी या पहिचान भन्छौँ, त्यस्तै जेन्डर आइडेन्टिटी बाहेक जेन्डर रोल्स र जेन्डर एक्सप्रेसन भन्ने कुरा हुन्छ। सो रोल भनेको के त भन्दा हामीलाई समाजले दिएको एउटा जिम्मा, छोरा भएर हुनुपर्ने जिम्मा, छोरी भएर हुनुपर्ने जिम्मा, त्यस्तै जेन्डर एक्सप्रेसन भन्छ। एक्सप्रेसन भनेको चाहिँ प्रवृत्ति, कस्तो देखाइन्छ त भनेको हाउभाव, लुगा तपाईँले भन्नुभयो जस्तै अब झुम्का इयररिङ होइन, अब यो सबै चाहिँ एक्सप्रेसन हो, एक्सप्रेसन भनेको आइडेन्टिटी होइन। सो पहिचान एक थरी भए पनि आफूले देखाउने लगाउने लुगा बोली व्यवहार हेराइले हुन्छ नि, त्यो चाहिँ फरक हुनसक्छ, किनभने लुगाले चाहिँ छोरा हो या छोरी हो भनेर पहिचान गर्छ भन्ने पहिलाको सोचाइ हो। पहिलाको सोचाइ अझ हेऱ्यो भने खास गरी हिल जुत्ता त अहिले भन्यो भने केटीहरूले लाउने महिलाहरूले लाउने भनिन्छ, तर यो बनेको बेलामा त खास हिल जुत्ता चाहिँ केटा मान्छेले लगाउनलाई बनेको रहेछ। त्यस्तै गरी हामीले हिस्ट्रीमा हेऱ्यौँ भने पिङ्क कलर त गुलाबी रङ त अहिले भन्यो भने केटीहरूको रङ छ्या कस्तो गर्ली लुगा लिइदिनु भएको भनेर छोरा बच्चाहरूले भन्लान् आजकल। तर कुनै जमानामा हिस्ट्रीमा पाना पल्टाएर हामीले हेऱ्यौँ भने, इतिहासमा पल्टायौँ भने, गुलाबी रङ चाहिँ केटाहरूको लागि र निलो रङ चाहिँ केटीहरूको लागि भनेर थियो रहेछ। सो सयौँ वर्ष हजारौँ वर्ष अगाडि बढ्दा मान्छे भएर हामी जहिले पनि परिवर्तनशील नै छौँ। एउटा समयको विचार अर्को समयमा नमिल्ला। त्यस्तै छोरा र छोरी भनेको एउटा सीमित कुरा नभए छोरा र छोरी बाहेक पनि छोरा छोरी भन्दा पनि बच्चा भनेर हुन्छ। सो मेरो परिवारमा चाहिँ मलाई कहिले पनि छोरी भनेर बोलाउने भन्दा मचा भन्नुहुन्थ्यो के। मचा भनेको चाहिँ नेवारीमा बच्चा भनेको भयो। त्यो भएर मलाई कहिल्यै फरक फिल भएन। केटी पनि हुन सक्छ, दुइटै नभएको पनि हुन सक्छ,
दुइटै भएको पनि हुन सक्छ।
हजुर। सो अब मैले चाहिँ आफूले आफूलाई गैर द्वैसंख्यक व्यक्ति भनेर चाहिँ अहिले लास्ट 3-4 वर्षदेखि मात्र अगाडि बढेर भन्छु। कति ठाउँमा मलाई स्टिल मेरो परिवारको अब एज गएकोहरूले छोरी नै भन्नुहुन्छ, म त्यसमा नकार्दिनँ, केही पनि भन्दिनँ। किनभने जुन समाजमा उहाँ हुनुहुन्छ, उहाँको मनसाय हजुर उहाँको बुझाइ त्यतिमा छ, र म त्यसमा चाहिँ कोट्याएर उहाँलाई असहज बनाउने चाहिँ प्रयास गर्दिनँ। तर अहिलेको जमानाको भर्खरको बुझ्ने जो हुनुहुन्छ, यङ्स्टर्सहरू जो हुनुहुन्छ, युथ जो हुनुहुन्छ, मिडल एजको सम्म जो हुनुहुन्छ, उहाँहरूसँग चाहिँ म तर्क वितर्क भन्दा पनि मिलाएर मिल्ने व्यवहारमा भन्छु। म हेर्दा देख्दा तपाईँले छोरी भने पनि मैले लिएको एउटा रोल छोरीको भए तापनि म चाहिँ नारी या केटी भनेर आइडेन्टिफाई गर्दिनँ। मेरो जिउडाल होइन बायोलोजिकली प्राकृतिकली म छोरी मान्छे या फिर स्त्रीलिङ्गी हुँ। म पुलिङ्गी पनि होइन, म अन्तर्लिङ्गी पनि होइन, म स्त्रीलिङ्गी हुँ। तर यो भनेको चाहिँ हाम्रो प्रकृतिले दिएको जिउडालको बनोटको कुरा भयो। तर समाजमा त हामी हाम्रो लिङ्ग हाम्रो अङ्ग मात्र त होइन नि त, हामी त हाम्रो सोचाइ विचार व्यवहार हो नि त। हामीले हाम्रो जिउको पाटपूर्जा मात्र त हाम्रो पहिचान होइन नि त, हाम्रो त सोच विचारको अनुसार हाम्रो लैङ्गिक पहिचान चाहिँ पुरुष महिला या गैर द्वैसंख्यक हुन्छ। र म चाहिँ स्त्रीलिङ्गी तर गैर द्वैसंख्यक व्यक्ति परे।
यो अलिक जटिल छ है बुझ्नु,
शब्दहरू जटिल छ।
जसले हामीलाई सुनिराख्नु भएको छ सुनिराख्नुहोस्, अझै हामीसँग रहनको लागि हामी आग्रह गर्छौँ, किनकि यो चाहेर हुने कुराहरू होइन। तर तपाईँको हाम्रो घर परिवारमा त्यो सामना होइन, त्योलाई बुझ्नुपर्ने, त्यो आवश्यकतालाई मनन गर्नुपर्ने पनि हुन्छ। यो अहिलेको आवश्यकता हो, यो संवेदनशील विषय हो। र यहाँले भन्नुभयो नि अङ्ग छोरीको छ, पहिरन छोरीको छ, हेर्दा छोरी देखिन्छ, तर छोरी मात्र होइन, त्यो छोरीभित्र मात्र त्यो परिभाषामा गाँसियो भने त्यो अधुरो हुन्छ। यहाँको परिभाषामा मनिता छोरी हो भने पनि त्यो अधुरो भयो।
हजुर।
यो अनुभूति कसरी आयो, कसरी हुन्छ, यो पनि जिज्ञासा हुनसक्छ नि त, होइन?
हजुर। सो अब मैले भन्नुपर्दाखेरि चाहिँ यो मेरो लैङ्गिक पहिचानको कुरा भयो, यौनिक पहिचानको होइन है। सो लैङ्गिक पहिचानको कुरा गर्दा म स्त्रीलिङ्गी हुँ र म छोरी भनेर हुर्केँ। मेरो भनौँ न शारीरिक बनोट छोरीको नै छ, तर मेरो सोच विचार र मनबाट छोरी भनेको जस्तो हुनुपर्छ र छोरी भनेको जे हो भनिन्छ त्योसँग म आफूलाई गाँस्दा म चाहिँ त्यो हुँ भन्ने मलाई लाग्दैन,
पूर्णता त्यसले
दिँदैन। अब मैले आफूले आफूलाई बुझाउनु कसरी सकेँ त भन्दाखेरि, मलाई जुन कुराले चाहिँ आफू छोरी हुँ भन्ने व्यवहारहरू देखाइन्छ, सोचाइहरू देखाइन्छ, त्यो कुराहरूसँग चाहिँ म कहिले पनि मेल नै खाएन भन्ने भयो। त्यसपछि मैले सोचेँ
यो विचारसँग मात्र सम्बन्धित छ, भावनासँग मात्र सम्बन्धित छ।
सो पहिचान भनेको चाहिँ विचार र भावनासँग नै सम्बन्धित हो। सो अब शारीरिक बनोटले चाहिँ हाम्रो लिङ्गको कुरा गर्छ, तर लैङ्गिक पहिचान भनेको चाहिँ जहिले पनि आइडेन्टिटी भनेको चाहिँ सधैँ हाम्रो मानसिकता हाम्रो भावनासँग जुडेको हुन्छ। सो अब कुनै एउटा व्यक्तिले हुर्किने क्रममा आफू यदि पुरुषकै जिउमा छ भने र पुरुषै जस्तो लाग्छ भने त उहाँले त आफ्नो लैङ्गिक पहिचानको बारेमा अरू खोज तलास
गर्नु
परेन परेन किनभने समाजले पनि त्यही बनाइदिएको छ। हजुर। त्यस्तै स्त्रीलिङ्गी भएर जन्मेको व्यक्ति स्त्रीलिङ्गी मात्र नभई महिला हुँ भन्ने हिसाबले म छोरी मान्छे हुँ भन्ने हिसाबले समाजले जुन बनाइदिएको दायरा छ त्यसभित्र आफूलाई छोरी मान्छेको पनि एकै नासको त छैन नि, एउटै खालको त सबै हुँदैन नि त, तर त्यो परिभाषामा चाहिँ त्यो विविधताभित्र पनि पर्छु र आफूले आफूलाई कहिले प्रश्नै गर्नु परेन, ए म त छोरी नै हो भन्ने आफूलाई लाग्यो भने त उहाँको लागि सहज भयो। तर यो दुईवटा बाकसभित्र नपर्ने कुनै पनि व्यक्ति हुन्छ, त्यो व्यक्ति पहिला बच्चा हो, होइन एउटा बच्चा नै पछि व्यक्ति हुने हो। र हामीले यो पहिचानहरूको कुरा गर्दाखेरि चाहिँ LGBTQIP+ LGBT भन्छौँ, तर त्यो चाहिँ कुनै अर्कै अब एलियन जस्तो कुनै अर्कै ग्रहबाट अर्कै संसारबाट आएको व्यक्ति हो र आज मात्रै उब्जेको हो जस्तो धारणा लाग्न सक्छ, तर त्यो व्यक्ति भनेको यही समाजको यही हाम्रो संसारको अभिन्न अङ्ग हुन् र उहाँहरू पहिला LGBTQIP व्यक्तिभन्दा अगाडि LGBTQIP+ बच्चा हुनुहुन्थ्यो भन्ने चाहिँ हामीले बुझ्न जरुरी छ। कुनै पनि एउटा बच्चाले कुनै पनि एउटा व्यक्तिले यदि आफू पुरुष हुँ र महिला हुँ भन्ने दुईवटा बाक्साभित्र आफूलाई सहज रूपमा हेर्न सक्छ भने किन हेर्दैन त, नसक्ने भएर त त्यो कुरामा आफ्नो अनुभव समेटिएको जस्तो नलागेर त आफूले आफूलाई खोज तलास गरेर भन्छ कि म समेटिएको छुइनँ भनेर, होइन र किनभने एउटा समाजमा जुन एउटा गतिमा अगाडि बढेको छ त्यसको अगेन्स्टमा त्यसको विपरीत गतिमा लाग्न कसैलाई पनि सहज हुँदैन र आफ्नो जिन्दगी चाहेभन्दा बढी गाह्रो बनाउन कसैलाई पनि इच्छा हुँदैन। अब यो लिङ्गको कुरामा चाहिँ पुलिङ्गी स्त्रीलिङ्गी बाहेक अन्तर्लिङ्गी व्यक्ति पनि हुन्छ भनेर चाहिँ साइन्टिफिकली डक्टरहरू सबैलाई थाहा छ। भन्नुको अर्थ जिउको पाठ पूर्जाकै कुरा गर्ने हो भने पनि पुलिङ्ग र स्त्रीलिङ्गको जुन शारीरिक बनोट छ त्यो बाहेक पनि मिसिएको या फिर फरक भएको क्रोमोजोमको कुरामा होस् या फिर जेनेटिक मेकअप होस् या हर्मोनको कुरामा होस् या शारीरिक बनोटको कुरामा होस् पनि छुट्टाउन नसकिने या फिर पुरुष या महिला भनेर भिन्नता राम्ररी नभएको अन्तर्लिङ्गी व्यक्तिहरूलाई इन्टरसेक्स व्यक्ति भनिन्छ, होइन? सो अब यो भनेको प्रकृतिले दिएको देन हो, यो भनेको कुनै अभिशाप होइन, यो भनेको कुनै अहिले आएर विदेशबाट ल्याएको शब्द चाहिँ होइन, प्रकृति जस्तो कि तपाईँलाई म अब एक्जाम्पल दिउँ होइन, एउटा उदाहरणको रूपमा भनौँ भने हामी एउटा फुल हेर्छौँ, कति राम्रो फुल, सुगन्धित फुल, रङ हेर्छौँ, देउतालाई चढाउँछौँ, एकअर्कालाई माया साट्ने बेला दिन्छौँ, त्यो फुलमा पुरुषको अङ्ग पनि हुन्छ महिलाको पनि अङ्ग हुन्छ, दुइटै अङ्गसँगै हुँदैमा के हामीले छि भनेर घृणा गर्छौँ त, गर्दैनौँ नि, कति राम्रो भनेर हामीले प्रकृतिको एउटा देन स्वीकार्छौँ। त मानवमा चाहिँ किन हामीले यस्तो भिन्नता गर्यौँ त, कुनै एउटा अन्तर्लिङ्गी व्यक्तिको पुलिङ्गी र स्त्रीलिङ्गी दुवैको छुट्टै नभइकन केही न केही धेरै थरी भिन्नता छ, अन्तर्लिङ्गी पनि एकै थरी हुँदैनन्, धेरै थरी भिन्नता हुन्छ। यो चाहिँ अब एज अ डक्टर पनि होइन मैले भन्नै पर्ने हो, मेरो दायित्व हो, किनभने हामीले समाजमा चाहिँ लुकाउने गर्छौँ के छोरा जन्मे कि छोरी भनिन्छ, अन्तर्लिङ्गी जन्मिन सक्छ र अन्तर्लिङ्गी भनेको पनि छोरा र छोरा छोरी जत्तिको नै माया लाग्ने र समाजमा दिन सक्ने र भ्याल्यु भएको एउटा महत्त्वपूर्ण व्यक्ति हो भन्ने चाहिँ हाम्रो समाजमा छैन, लुकाइन्छ, लाज हुन्छ भनेर, छोरा हो भनिदिन्छ कि छोरी हो भनिदिन्छ, तर अन्तर्लिङ्गी हो भनेर त सोचमा नै आउँदैन, त्यो चाहिँ लिङ्गको कुरा भयो। त्यस्तै लैङ्गिक पहिचानमा चाहिँ पुरुष या महिला भयो, टोयलेट पनि हेर्नुहोस् न पुरुष या महिलाको लेखेको हुन्छ, तर गैर द्वैसङ्ख्यिक व्यक्ति हुनसक्छ या अन्तर्लिङ्गी व्यक्ति हुनसक्छ जसले पुरुष या महिलाको दुईवटा बाकसभित्र सीमित नहुनसक्छ उहाँको भन्ने चाहिँ हाम्रो सोचाइमा आउँदैन। सो अब अहिले चाहिँ हामीले बिस्तारै LGBT भनेर कुनै अर्को ग्रहबाट आएको व्यक्तित्वहरू नभई हाम्रै मानवताभित्रको प्रकृतिले दिएको देन हो, विविधता हो भनेर चाहिँ मानवको पनि विविधता हामीले स्वीकार्न सक्छौँ भनेर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
आज कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने आज हाम्रो विषयवस्तु लैङ्गिकता र यौनिकताको विविधताको सवाल आज हामीले समेटेका छौँ। यसमा पुलिङ्गी स्त्रीलिङ्गी र अन्तर्लिङ्गी, त्यो अन्तर्लिङ्गीमा पनि धेरै विविधता छ, त्यो विविधतालाई पनि हामीले बुझ्नु पर्छ किनकि त्यो विविधता पनि हाम्रै समाजको हाम्रै परिवारको हाम्रो मानवताको एउटा समूह हो भनेर हामीले स्वीकार्नु आजको आवश्यकता बनेको छ। त्यो आवश्यकता नबन्दा अथवा त्यो पहिचानलाई स्वीकार नगरिँदा कस्तो कस्तो खालको अप्ठ्यारोहरू आउँछ त भन्ने कुरा अन्तर्लिङ्गीहरू जुन त्यो विविधतामा रहनु भएको छ, उहाँहरूले भोगिरहनु भएको छ, उहाँहरूको छुट्टै एउटा लडाइँ छ, सङ्घर्ष छ, उहाँहरूको त्यहाँ आँसु पनि छ, रोदन छ, धेरै चाहिँ होइन, यो आफ्नो पहिचानको एउटा खुसीसँगै फेरि अर्को एउटा सङ्घर्षको यात्रा सुरु हुन्छ नि।
हजुर, अब यसमा चाहिँ मलाई के भन्नु छ भन्दा, यो सङ्घर्ष जुन छ अन्तर्लिङ्गी व्यक्तिहरूको, गैरसङ्ख्यिक व्यक्तिहरूको, गैर द्वैसङ्ख्यक व्यक्तिहरूको, त्यस्तै लेस्बियन, गे, ट्रान्सजेन्डर, एसेक्सुअल, एरोमान्टिक, प्यानसेक्सुअल, प्यान रोमान्टिक भनेर जुन शब्दहरू छ हामीले अहिलेको लागि लैङ्गिक र यौनिक विविधता भएका व्यक्तिहरू भन्ने लिम होइन, यसभित्र सबै पढ्ने भयौँ हामी होइन। तर यसमा चाहिँ हामीले समाजले हेर्न साथ सधैँ सङ्घर्ष र स्ट्रगल देखिन्छ। सो भन्दाखेरि के सोचिन्छ त भन्दा, विविध भएकोले सङ्घर्ष भएको भन्ने बुझिन्छ। तर विविधताले सङ्घर्ष ल्याएको होइन, समाजले त्यो विविधता स्वीकार नगरेकोले मात्रै सङ्घर्ष भएको हो। जस्तै कि मेरो परिवारमा म छोरा छोरी कस्तो छु, कस्तो व्यवहार गरेँ भन्ने हिसाबले मलाई फरक व्यवहार गर्नु भएन, त्यो कुरामा मलाई सङ्घर्ष भएन। त्यसै गरी म यौनिक अप्रणायात्मक व्यक्ति, मलाई चाहिँ यौनिक आकर्षण कुनै पनि लैङ्गिकताप्रतिको व्यक्तिप्रति महसुस हुँदैन।
यो कतिले त पहिलोचोटि सुनिराख्नु भएको होला।
हजुर हजुर,
यो भित्र पनि यौन आकर्षण नभएको, त्यो आवश्यकै नपर्ने व्यक्ति पनि हुनुहुन्छ भनेर पहिलोचोटि थाहा हुँदैछ होला।
हजुर, सो यौनिकता अयौनिकताभित्र पनि, यो पनि छाता शब्द हो, एकदमै विविध छ। यसभित्र पनि कस्तो भनिन्छ त भन्दा, यौनिक आकर्षण कि महसुस नहुने कि थोरै महसुस हुने। भन्नुको अर्थ, जसरी कुनै एउटा व्यक्तिलाई कसैलाई देख्दा यौनिक आकर्षण महसुस हुन्छ र उहाँसँग सम्बन्ध गाँच्न पाए हुन्थ्यो, परिवार बनाउन पाए हुन्थ्यो भन्ने जस्तो एउटा आउला कसैलाई, कसैलाई परिवारसम्म नहोला तर यौनिक रूपमा म उहाँलाई हेर्छु र उहाँप्रति आकर्षित छु भन्ने होला। तर अयौनिक व्यक्तिहरूलाई चाहिँ कि त कोही कोहीलाई यौनिक आकर्षण महसुसै हुँदैन, कोही कोहीलाई थोरै यौनिक आकर्षण महसुस हुन्छ, तर त्यति हुँदैन कि उहाँलाई यौनिक क्रियाकलापै गर्नुपर्ने गरिकन चाहिँ आकर्षण हुँदैन। सो अब यो यौनिक आकर्षणभित्र पनि लिङ्गको फरक पनि हुन्छ। जस्तै कि अयौनिक व्यक्ति कसैलाई चाहिँ केटा भएर केटाप्रति यौनिक आकर्षण नहुनु, केटीप्रति यौनिक आकर्षण नहु, केटाकेटी कोहीसँग पनि यौनिक आकर्षण नहुनु, जस्तै कोही कोहीलाई चाहिँ थोरै आकर्षण हुन्छ, त्यो थोरै आकर्षण चाहिँ कसैलाई केटा भएर केटीप्रति नै हुन सक्यो, कसैलाई केटा भएर केटाप्रति नै हुन सक्यो, कसैलाई केटा भएर लिङ्ग नै फरक पर्दैन, व्यक्ति मन परेपछि आकर्षण महसुस गर्ने हुन सक्ने हुन्छ। सो यो भयो यौनिक आकर्षणको कुरा। त्यस्तै रोमान्टिक आकर्षणको पनि कुरा गरौँ न त। अप्रणायात्मिकता भन्ने पनि छाताभित्र म पढ्छु। सो अप्रणायात्मिक भनेको ए रोमान्टिक व्यक्ति भने चाहिँ कस्तो व्यक्ति हो त भन्ने लाग्ला, कतिजनाले त कहिले सुन्नै भएको थिएन होला,
सुनेकै छैन, हाम्रो लागि पनि यो नयाँ विषय हो, स्वीकार्नु पर्छ।
हजुर, मैले पनि आफू 30 वर्षको उमेर भइसकेपछि, डक्टरी सकाइसकेपछि बल्ल सुनेको शब्द हो। तर म डक्टरी सकाएपछि 30 वर्षको उमेरमा अप्रणायात्मिक र अयौनिक भएको त होइन नि त। म त सानै सदादेखि आफ्नो पर्सनालिटी आफूले चिनेदेखि, आफ्नो व्यक्तित्व आफूले चिनेदेखि नै यस्तो थिएँ। तर यो शब्द नै छ भन्ने थाहा नपाएपछि, यो शब्दले समेट्ने संसारमा समुदाय छ भन्ने थाहा नपाएपछि, मैले आफूले आफूलाई कति चिने त हुर्किने बेला भन्ने कुरा आउँछ। थाहा किन भएन त भन्दा, समाजमा यो वातावरण नै छैन कि महिला पुरुष र महिलाले पुरुषलाई मन पराउने र पुरुषले महिलालाई मन पराउने र मन पराउने भनेको यौनिक र रोमान्टिक दुवै हुन्छ भन्ने एउटा कम्पलसरी धारणा छ। यसलाई चाहिँ
मन पराउनु भनेको यौनिकतासँगै लगेर
झुगासी दिएको छ नि त। माया भन्नु साथै सबैले कस्तो सोध्छन् त, तिमी मलाई माया गर्छौ भनेर सोध्ने बेला कसैले, त्यो माया भनेको रोमान्टिक माया होला, त्यसमा यौनिक आकर्षण पनि मिसिएको हुन्छ होला भनेर एउटा समाजले अलरेडी नै सोचिसकेको छ। यो कुराको चाहिँ शब्द छ, इङ्ग्लिसमा चाहिँ यसलाई एलो नर्मेटिभिटी भनिन्छ। त्यसलाई त नेपालीमा हामीले ट्रान्सलेट पनि गर्न सकेका छैनौँ। एलो नर्मेटिभिटी भनेको के त भन्दा, कुनै पनि व्यक्तिले यौनिक आकर्षण महसुस गर्छ नै गर्छ भन्ने धारणा, मान्छे भएर जन्मेपछि यौनिक आकर्षण सब पहिला महसुस हुन्छ भन्ने धारणा,
गलत धारणा पनि भन्न सक्छौँ।
हजुर, सो यो एलो नर्मेटिभिटी भनेको चाहिँ हाम्रो समाजको एउटा गलत धारणा, हामीले चाहिँ यसलाई परिवर्तन गर्नुपर्छ। किनभने चाहिँ युकेको एउटा स्टडीले पनि देखाएको छ, त्यस्तै हामीले कति स्टडी गर्नु नै पर्छ, रिसर्च गर्नु नै पर्छ, 1% समाजको चाहिँ अयौनिक हुँदो रहेछन् भन्ने एउटा रिसर्चले थाहा पाएको हो। त्यो चाहिँ धेरै पहिलाको रिसर्च हो।
यो नस्वीकार्दा विविधतामा रहेका जति पनि हुनुहुन्छ उहाँहरूको एउटा सङ्घर्ष त छँदैछ, उसको परिवारको पनि फेरि अर्को एउटा सङ्घर्ष छ। हजुर,
सो अब जुन यो समाजले एलोनर्मेटिभिटीले भन्छ कि सबै व्यक्तिलाई यौनिक आकर्षण हुनै पर्छ, त्यो गलत धारणाले गर्दा कुनै पनि एउटा अयौनिक व्यक्ति र उहाँको परिवारलाई धेरै नै इम्प्याक्ट पर्छ। किनभने त त्यो व्यक्तिले आफू खुलेर बाँच्न पाएन नि त, आफूलाई महसुसै नभएको यौनिक आकर्षणमा बाँधिनु पर्यो। सो यौनिक आकर्षणसँगै प्रणायात्मिक आकर्षण पनि धेरैसँगै जुडेको छ। जस्तै कि माया भनेको त यौन मात्र होइन नि त, के हो त माया भन्दाखेरि चाहिँ सबैले के भन्छ समाजले, माया भनेको रोमान्स र सेक्स भन्ने बुझ्छ। सो एलोनर्मेटिभिटी भन्ने एउटा अर्को गलत धारणा छ। एलोनर्मेटिभिटीले यौनिक आकर्षण हुन्छै हुन्छ भन्ने भने, जस्तै एमेटोनर्मेटिभिटीले चाहिँ के भन्छ त भन्दा, एउटा मनुष्य भएर जन्मेपछि हरेक मनुष्यको चरम सुख भनेको चाहिँ आफ्नो विपरीत लिङ्गको व्यक्तिलाई रोमान्टिकली माया गर्नु, दुईजना मिलेर बिहे गर्नु, र सबै सम्बन्धभन्दा सबसे ठुलो सम्बन्ध भनेको यो बिहे गरेको सम्बन्ध हो, र यो सम्बन्धबाट आएको बच्चा हुर्काउने, यो नै सबै चरम सुख हो मानव भएर बाँच्ने भन्छ। सो एमेटोनर्मेटिभिटीले चाहिँ के भन्छ त भन्दा, हरेक मनुष्य केटा हो भने केटीसँगै यौनिक र रोमान्टिक सम्बन्धमा बस्नुपर्छ, बिहा गर्नुपर्छ, बच्चा पाउनुपर्छ र हुर्काउनु पर्छ, र यो नै चरम सुख हो मान्छे भएर जन्मेपछि भन्ने एउटा धारणालाई चाहिँ एमेटोनर्मेटिभिटी भनिन्छ। यो शब्द हामीले पहिलो पटक सुने पनि धारणा त पहिलो पटक सुनेको पक्कै पनि होइन। हाम्रो समाजमा पनि त्यही सोचिन्छ, उमेर भइसक्यो खोइ बिहे गरेको, बिहे भन्ने बेला केटाले केटीलाई के भनिन्छ त भन्दा, केटा हो भने केटीसँगै बिहा गर्नुपर्छ मन पराउनु पर्छ, केटी हो भने केटा नै मन पराउनु पर्छ बिहा गर्नुपर्छ, र बिहा गरेर पुग्यो र बच्चा पनि जन्माउनै पर्छ र त्यही साइकल कन्टिन्यू गर्नुपर्छ। यो नगरेको व्यक्ति चाहिँ अबनर्मल हो कि, समस्या छ कि, रोग छ कि भनेर सोध्छ। यो धारणा चाहिँ एमेटोनर्मेटिभिटीले गर्दा आएको हामीमा। तर यदि कुनै व्यक्तिलाई रोमान्टिक आकर्षण महसुस हुँदैन या कम हुन्छ भने, के यो व्यक्तिले चाहिँ म समाजको पाटो होइन, म मनुष्य होइन भन्ने त, मानवता के यौन र रोमान्स मात्रै हो त? हामीले आमा बुवाप्रति गर्ने कृतज्ञता माया, हाम्रो देशप्रति गर्ने माया,
हाम्रो एकअर्काप्रति
गर्ने माया, दाजुभाइ दिदी बहिनीप्रति गर्ने माया, के यो मानवता होइन त? मानवता त
विविधतालाई हामीले आत्मसात गर्नु पर्यो, बुझ्नु पर्यो, यसलाई स्वीकार्नु पनि पर्यो। यो स्वीकार्दाखेरि परिवारका सदस्यलाई, स्वयं व्यक्तिलाई, सबै कुरालाई सहज हुने रहेछ भनेपछि यो असहज हामीले किन बनाइरहेको छौँ? यहाँ त मनोवैज्ञानिक विमर्शकर्ता पनि, मेडिकल डक्टर पनि होइन, यो विमर्शकर्ताको रूपमा, काउन्सिलरको रूपमा जुन भेट भइराखेको हुन्छ, यसले कस्तो कस्तो समस्याहरू आउँदो रहेछ भनेर पनि बुझिराख्नु भएको छ नि त। यो अन्तर्विविधतालाई हामीले नबुझिदिँदा, लैङ्गिकता र यौनिकताको सवालमा यो विविधतालाई नबुझिदिँदा कति समस्याहरू झेल्नु पर्छ त एउटा परिवारले, एउटा व्यक्तिले, मुख्य समस्या गाह्रो के हुने रहेछ?
हजुर, सो म अब सम्पूर्ण LGBTQIP+ समुदायभित्रको भिन्नता धेरै छ समग्रतामा भन्नुपर्दा। मैले चाहिँ अब कतिवटा भोगाइहरू चाहिँ देखिने हुन्छ भने, कतिवटा भोगाइ चाहिँ अदृश्य हुन्छन्। सो अयौनिक र अप्रणायात्मिकलाई त संसारमा भन्ने नै गरेको छ अदृश्य ओरिएन्टेसन भनेर, अदृश्य अभिमुखीकरण भनेर। किन त भन्दा, माइनोरिटी र अल्पसङ्ख्यक भित्र पनि यति अदृश्य हुन्छ कि त्यहाँ पनि आफूले आफूलाई भेट्टाउन गाह्रो। सो अब अल्पसंख्यक व्यक्तिहरू भित्र पनि
सीमान्तकृत, हजुर, अल्पसंख्यक भित्र पनि त्यसको अदृश्य अन्तर्विविधता फेरि त्यो भित्र पनि छ।
हजुर, सो अब त्यो समुदायमा परेपछि चाहिँ कस्तो हुन्छ त भन्दा, आफू कुनै पनि समुदायभित्र कहीँ पनि नै बिलङ्गै गरेन, आफूलाई चाहिँ आफू जस्तो आफूलाई बुझ्ने कोही पनि नै कहीँ पनि भेटिएन जस्तो भएपछि चाहिँ एउटा व्यक्तिले आफूले आफूलाई मन खुसी भएर बाँच्न धेरै नै गाह्रो हुन्छ, आफूले आफूलाई चिन्न धेरै नै गाह्रो हुन्छ। अब आफूले आफूलाई नचिनिकन अगाडि हाँसी खुसी भएर अरू जीवनको कुराहरूमा सङ्घर्ष गर्दा फरक त परिहाल्छ, तनाव कहाँ हुन्छ त भन्दा मानसिक तनाव धेरै हुन्छ, किनभने एउटा कुनै पनि व्यक्तिको अधिकार हो, कुनै पनि एउटा बच्चाको अधिकार हो कि ऊ एकदमै राम्रोसँग स्वतन्त्रतापूर्वक आफ्नो मनको कुरा, आफ्नो विचारको कुरा, आफ्नो व्यवहार, आफ्नो शारीरिक बनोट सबै कुरामा पोख्त भएर हुर्किने, पढ्ने, हेल्थको रूपमा सबै कुरा पाउने उसको अधिकार हो। तर कुनै पनि एउटा एलजिबिटिक्युआइपी प्लस ग्रुपभित्र भएको व्यक्तिले चाहिँ सम्पूर्ण रूपमा अन्तर्लिङ्गी भएर हुँदाखेरि हुन्छ भने शारीरिक रूपमा राम्रोसँग पाउँदैन, किनभने परिवार र समाजले त स्त्रीलिङ्गी र पुलिङ्गी मात्रै छ भन्ने देखिन्छ। अन्तर्लिङ्गी व्यक्तिलाई त हेल्थको रूपमा होस् या फिर समाजको रूपमा होस् कहिले पनि अगाडि राखेकै हुँदैन। त्यसै गरी भनौँ पारलिङ्गिक व्यक्तिहरू हुनुहुन्छ, ट्रान्सजेन्डर व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको शारीरिक बनोट अनुसार छोरा नै हो, छोरी नै हो, केटा नै हो, केटी नै हो भनेर समाजले एउटा उहाँहरूलाई दबाब दिन्छ। तर आफ्नो मन र विचारबाट यदि आफू महिला र पुरुषै हुँ नभइकन महिलाको स्त्रीलिङ्गी भएर म पुरुष हुँ भन्ने लाग्छ भने त उहाँलाई कति द्वन्द्व होला, होइन? परिवारमा पनि कति द्वन्द्व होला, परिवारले नै
द्वन्द्व, एउटा त अन्तर्द्वन्द त छँदैछ, अन्तर्सङ्घर्ष पनि छँदैछ, होइन? अब पारिवारिक, सामाजिक, होइन,
यति धेरै बर्डन, जस्तो कि हामीले अहिले बुझ्न सक्छौँ सजिलै, भनिन्छ नि समाज त इक्वल छ, केटा मान्छे र केटी मान्छेलाई के छ र गाह्रो, तिमी पनि त्यही परिवारमा जन्मेको, ऊ पनि त्यही परिवारमा जन्मेको भनिन्छ नि। वैज्ञानिकहरू पनि कति छन् कति, तर महिला छैनन् भन्छन्। तर दिनमा घन्टा 24 भए पनि समाजमा महिला र पुरुषको पर्सन्टेज पपुलेसन एउटै भए पनि कतिवटा हर्डल्स या कतिवटा खाल्डोहरू यो पहिचानले गर्दा एउटा व्यक्तिको जिन्दगीमा आउँछ भन्ने त फरक हुन्छ नि त। समुदायले एउटा छोरा भएर जन्मेको केटा मान्छेलाई कतिको अगाडि बढाउँछ इतिहासमा हेर्दा, र छोरी भएर जन्मिँदा चाहिँ कतिवटा अल्झनहरू आयो त, कतिवटा बाधाहरू आयो त, अडचनहरू आयो त भन्ने त फरक छ नि। त्यस्तै अझ छोराछोरीमा त यस्तो छ भने लैङ्गिकता र यौनिकतामा अल्पसङ्ख्यक भएको व्यक्तिहरूको लागि त कति धेरै बाधा अडचन छ होला भनेर त कल्पना गर्न नै धेरै गाह्रो छ। सो अब मैले आफ्नो भोगाइको रूपमा धेरै भोगेँ भनेर म भन्दिनँ, किनभने मैले भन्दा धेरै भोग्नु भएको अहिले कतिजना होला, अहिले यो रेडियोमा पहिलो पटक आफ्नो बारेमा सुन्नुभएको यतिजना हुनुहुन्छ होला जसले मलाई किन त यौनिक आकर्षण भएन, म बिए गरेँ, मेरो बच्चा छ, होइन? कतिजना हुनुहुन्छ अब नाति पनाती पनि भइसक्या हुनसक्ला, तर आफूलाई यौन सबभन्दा जरुरी कुरा होइन जिन्दगीको भन्ने लाग्या कतिजना होला। कतिजनालाई ए यौनिक भनेको त प्राकृतिक हो, गर्ने हो नगर्ने हो, तर मनदेखि मलाई गर्नै पर्छ भन्ने चाहिँ लाग्दैन, मेरो जिउलाई चाहिँ, मेरो शरीरलाई चाहिँ आकर्षण कमी भएको कारण उहाँको प्राकृतिक रूप नै त्यति हो, उहाँको लागि यौनिक आकर्षण महसुस नहुँदैमा उहाँको जीवनमा केही पनि कमी कमजोरी हुँदैन। तर उहाँले चाहिँ अहिले बल्ल थाहा पाइराख्नु भएको होला कि ए म त अयौनिक पो हुन सक्दो रहेछु त भनेर लाग्ला। सो कतिजनालाई त यौनले फरक नपर्ला, तर कतिजनालाई त आकर्षण नभएपछि इच्छा नहुन सक्छ नि त। इच्छा नभई नभई समाजले जरुरी छ भनेको कारण बिहे गर्नै कर लागेको, बच्चा पाउनै कर लागेको कतिजना हुनुहुन्छ होला। त्यो सोच्न गयौँ भने त यति आँखा भरिएर आउँछ कि यो जुनीभित्र मैले सबै नेपालमा, विश्वको त कुरै नगरौँ, नेपालभरिको अयौनिक व्यक्तिहरूले पनि आफूले आफूलाई पहिचान, आफ्नो पहिचानमा बाँच्न पाउने अधिकार पाउनुहुन्न भन्ने सत्य तथ्यको भार बोक्नु पर्दा बोल्न नै सकिँदैन। सबै माया चाहिँ समान हो, कसैलाई यौनिक या रोमान्टिक आकर्षण महसुस नहुँदैमा त्यो व्यक्ति कम भयो या रोगी भयो, समस्या भयो भनेर चाहिँ बुझ्नु पर्दैन र हुँदैन। र सबैको जिन्दगीको खुसी बिहे र बच्चा नै हो भन्ने छैन। आफ्नो कलामा अगाडि बढ्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, आफ्नो समाजको ख्याल राख्नु, देशको मानवताको लागि अगाडि बढ्नु, अरू पनि आफ्नो साथीहरूलाई अगाडि राख्नु, बिहे गरेर बस्नुको सट्टा साथीहरूसँग परिवार बनाएर बस्न पनि सकिन्छ। परिवार भनेको जहिले आमा बुवा र बच्चा मात्र हुँदैन भन्ने चाहिँ धारणा अगाडि बढ्यो भने
जुन धारणा थियो, हामी हुन परिवर्तन धेरै अप्नाइसकेको छौँ। मनलाई उदार बनाऊ र मायाले हरेक कुरालाई स्वीकारी दिउँ, यति भयो भने जीवन सहज हुन्छ। र जो म अलग हुँ, मेरो लागि यो समाजले स्थान दिएको छैन, स्वीकारेको छैन, त्यो एउटा मनमा गाह्रो लिएर बाँच्नु भएको छ, अन्तमा उहाँहरूलाई दिने सन्देश भन्नै पर्ने कुरा के हो जस्तो लाग्छ?
हजुर, सो अब यति धेरै कुरा भन्दा मनमा यति धेरै प्रश्नहरू आयो होला तपाईँहरूको, एउटा कुरा चाहिँ के आयो होला भन्दा यो अप्राकृतिक हो कि भन्ने पनि आयो होला, कसैलाई आयो होला यो धर्मको विपरीत पर्यो कि भन्ने आयो होला। तर म एउटा कुरा मात्रै तपाईँलाई भन्छु, म एउटा काठमाडौँको मुटुमा जन्मेर हुर्केको, एउटा हिन्दूबाट बौद्ध धर्ममा परिणत भएको परिवारमा हुर्केको, एउटा मेडिकल डक्टर भइसकेको व्यक्ति, एउटा मनोवैज्ञानिक सल्लाहकारको रूपमा डिग्री भइसकेको व्यक्ति भएर यो सबै मेरो एक्सपिरियन्स अनुसारबाट भन्छु, हाम्रो हिन्दू धर्ममा पनि महिला र पुरुष मात्र नभई अर्धनारेश्वर भनेर हामी पुज्छौँ, महिला र पुरुष दुवैको मिश्रण भनेर। देउतालाई हामी त्यो दृष्टिकोणमा हेर्न सक्छौँ भने मान्छेलाई किन स्वीकार्न सक्दैनौँ र? त्यस्तै बौद्ध धर्मको कुरा गर्ने हो भने आर्यावलोकितेश्वर, हाम्रो आर्यावलोकितेश्वर जसले संसारको हरेक प्राणीको उद्धार नभएसम्म आफू निर्वाण प्राप्त गर्दिन भनेर बस्नु भएको छ, सेतो मच्छिन्द्रनाथ। छोरालाई गर्ने कर्म पनि विधिपूर्वक गरिन्छ, छोरीलाई गर्ने कर्म पनि उहाँलाई विधिपूर्वक गरिन्छ। देउता नै छोरा र छोरी मात्रै हो भन्ने छैन, देउतालाई त दुवैको कर्म गरेर पूजिन्छ भने मान्छेलाई हामीले किन राम्रो दृष्टिकोणले हेर्न सक्दैनौँ त? मान्छेलाई चाहिँ किन छोरै हुनुपर्छ या छोरी हुनुपर्छ भन्ने हेरेको त हामीले समानताको नजरले हेर्न सक्नुपर्छ। प्रकृतिको कुरा गर्ने हो भने पनि यति धेरै चराचुरुङ्गी, फुल बिरुवा, जनावरहरू हुनुहुन्छ जो केटै मात्र हो भन्ने पनि छैन, केटी मात्रै हो भन्ने पनि छैन, स्त्री या पुरुष भन्ने छैन, मिश्रित धेरै छ, त्यो पनि विविधता हामी वाह वाह भनेर फोटो खिच्छौँ। त्यस्तै स्त्रीको लिङ्ग भएको जनावरले पनि स्त्रीको लिङ्ग भएकै जनावरसँग अलिकति सम्बन्ध बिताएको या पुरुषको लिङ्ग भएको जनावरले पनि पुरुषकै लिङ्ग भएको जनावरसँग जिन्दगी बिताउन खुसी गरेको र रिप्रोडक्सनको लागि मात्र, बच्चा पाउनको लागि मात्र स्त्री र पुरुष जनावरहरू सँगै बसेको पनि कतिवटा स्पिसिजमा छ। साइन्सले नै भन्छ, यो रिसर्चले नै भन्छ, यो मेरो धारणा होइन, आफैले खोजी नीति पनि गर्नु होला होइन। यति थरी छ, कतिवटा छ कि प्रकृतिमा यति विविधता छ, अब चाहिँ सबै समान छ र विविधतालाई अपनाउनु पर्छ, यसलाई गलत दृष्टिकोणले नहेरी सहज रूपमा आफ्नो घर, आफ्नो परिवार, आफूभित्र र आफ्नो समाज सबैले मानव अधिकार पाउनुपर्छ, लैङ्गिक र यौनिक विविधतालाई हामीले स्वीकार गरेर बहिष्कार नगरिकन, शोषण नगरिकन राम्रो नजरले हेरौँ भन्न चाहन्छु।
यो लैङ्गिकता र यौनिकताको विविधताको जुन अन्तर्सम्बन्ध छ, पहिचानको विषय छ, त्यो कुरालाई हामी माझ, हाम्रो आदरणीय श्रोता माझ राखिदिनु भएकोमा, यो उपस्थिति र यो विचारको लागि डाक्टर मनितालाई रेडियो नेपाल परिवारकै तर्फबाट धेरै धेरै धन्यवाद।
धन्यवाद मलाई आज यहाँ बोलाउनु भयो, यति मौका दिनुभयो, धन्यवाद रेडियो नेपाललाई र हजुरलाई पनि।
आज कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा लैङ्गिक यौनिक अल्पसंख्यकको अधिकार र पहिचानको लागि अग्रसर अधिकार कर्मी साथै सामाजिक अभियन्ता डाक्टर मनिता नेवा खड्केसँग भएको भेटवार्ता, उहाँको अनुभवलाई र विचारलाई आज हामीले यहाँहरू माझ राख्यौं। कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रम प्रतिको सल्लाह, सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीबाट प्राविधिक साथी राधिका ओझालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।